नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। कार्यक्रममा आज हामी शेयर बजार अपेक्षित रूपमा उकालो चढ्न नसक्नुका कारण र शेयर लिलामीबारे नेपाल इन्भेस्टर्स फोरमका महासचिव बच्चुराम रिमालसँग कुराकानी गर्छौ।
तरलताको अभावको कारणले गर्दाखेरि बैंकहरूले पनि अत्याधिक रूपमा चाहिँ ब्याज वृद्धि गरिरहनु भएको छ र चरको ब्याज धेरै चाहिँ हकपद नयाँ चाहिँ कम्पनीहरू स्थापना आउनु र अनि हकपदमा नबिकेका सेयरहरू चाहिँ अक्सनमा त्यत्तिकै मात्रामा चाहिँ आउनु, यी कारणले गर्दाखेरि अलिकति बजार चाहिँ अहिले बढ्न नसकेको अवस्था हो।
अनि शेयर बजारमा महिला लगानीकर्ताको आकर्षण किन होमिँदैछन् महिला यस क्षेत्रमा, सुन्नेछौ महिला लगानीकर्ताको विचार।
सेकेन्डरी मार्केटको बारे के पनि थाहा थिएन, आइपिओ हालिरहेको बारे मसँग यो छ, यसलाई नै यसै बाटै मैले के गर्न सक्छु कि हेरौँ न एकचोटि मार्केटमा भने। एक हप्ता मैले तालिम लिएपछि अनि यहाँमा मार्केटमा प्रवेश गरेँ।
तर यी सामग्रीहरू प्रस्तुत गर्नु अघि कार्यक्रमको शुरू गरौं साताभरिका मुख्य मुख्य आर्थिक खबरबाट। मनपरी ढंगले ब्याज नबढ़ाउन पटक पटक दिएको निर्देशन पालना नभएपछि केन्द्रीय बैंकले कर्जा निक्षेप बीचको अन्तर अर्थात स्प्रेड दर घटाउने संकेत दिएको छ। तरलताको अवस्थामा थोरै परिवर्तन हुँदा पनि बैंक तथा वित्तीय संस्थाले उच्च दरले ब्याजदर परिवर्तन गर्ने प्रवृत्ति मौलाएपछि वित्तीय प्रणालीमा असन्तुलन देखिएको छ। उक्त समस्या समाधानका लागि राष्ट्र ब्याङ्कले स्प्रेड घटाउने तयारी गरेको हो। आर्थिक वर्ष 2074-75 मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार काठमाडौँमा आयोजित अन्तर्क्रियामा राष्ट्र ब्याङ्क अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले यस्तो खुलासा गर्नुभएको हो। थापाले संवैधानिक निकायबाट निकै ठूलो दबाव आएको र भारत लगायत छिमेकी देशहरूमा स्प्रेड दर कम रहेकाले त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था आएको बताउनुभयो। कार्यक्रममा बजारमा देखिएको ब्याजदरको उच्च उतार चढ़ावलाई कसरी नियन्त्रण गर्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्र ब्याङ्कका गवर्नर चिरञ्जीवी नेपालले उच्च ब्याजदर अहिलेको मात्र समस्या नभई विगतमा पनि धेरै पटक यस्तो भएकाले अन्तिम मौद्रिक नीति मार्फत ब्याजदर व्यवस्थित गर्न केही नीतिगत व्यवस्था गरिने बताउनुभयो। सवारी साधन खरिदमा पाइने कर्जाको सीमामा गरिएको कडाई हटाउन बैंकर तथा व्यवसायीले माग गरेका छन्। सवारी साधन खरिदका लागि उपलब्ध गराइने कर्जा सवारी साधनको मूल्यको 50% सीमित गर्ने राष्ट्र ब्याङ्कको निर्णय फिर्ता हुनुपर्ने बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ बैंक तथा बीमा समितिका सभापति सौरभ ज्योतिले सवारी साधनलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्नु गलत भएको र त्यसमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2074-75 मौद्रिक नीतिको पूर्व सन्ध्यामा गरेको छलफल कार्यक्रममा ज्योतिले पहिलेकै सुविधा उपलब्ध हुनुपर्ने माग गर्नुभयो। नेपाल ब्याङ्कर्स संघका उपाध्यक्ष तथा नेपाल बंगलादेश ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत घर कर्जाको सीमा बढ़ाउनु पर्ने बताउनुभयो। पछिल्ला केही वर्ष यता व्यक्तिगत घर कर्जाको सीमा 1 करोड़ रूपियाँ कायम गरिएको छ। ब्याङ्करहरूले धितोको 60% मात्र ऋण लिन पाउने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अन्तर्राष्ट्रिय परम्परालाई समेत हेरेर कम्तीमा 70% पुर्याउनु पर्ने बताएका हुन्। उत्तरी छिमेकी राष्ट्र चीनको पहलमा खुलेको एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न परियोजनामा करिब 125 अर्ब लगानी गर्ने भएको छ। दक्षिण कोरियामा आयोजित बैंकको बोर्ड अफ गवर्नर्स बैठकमा ठूला लगानी प्रतिबद्धता जनाएको हो। बैठकमा सहभागी अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालमा उल्लेख्य लगानी गर्न पूर्वाधार बैंक तयार देखिएको जानकारी गराउनुभयो। अर्थमन्त्री कार्की नेतृत्वको नेपाली टोलीसँगको भेटमा बैंकले 6 परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यसै वर्षभित्र तराएका 7 जिल्लाको बस्ती विकास तथा व्यवस्थित शहरीकरणमा 28 अर्ब उपलब्ध गराउने सहमति भएको मन्त्री कार्कीले बताउनुभयो। साताभरिका प्रमुख आर्थिक खबरपछि अब कुरा गरौं शेयर बजारको ओह्रालो बाटोको प्रसंगबाट। पहिलो सातादेखि निरन्तर ओह्रालो गतिमा रहेको शेयर बजारको गिरावट हिजो पनि थामिएन। हिजो नेप्से 4 अंक बढ़ीले ओह्रालो लागेको छ भने अस्तिको कारोबारको तुलनामा कारोबार रकममा समेत कमी आएको छ। हिजो नेप्से 4.09 अंकले झरेर 1551.07 बिन्दुमा आइपुगेको छ। कारोबारमा आएका जलविद्युत उत्पादन र अन्य बाहेक सबै समूह ओह्रालो लागेपछि समग्र नेप्से ओह्रालो लागेको हो। हिजो 141 कम्पनीको करिब 58 करोड़ बराबरको शेयर किनबेच भयो। यो रकम अस्तिको भन्दा 6 करोड़ कम हो। 4 अंक बढ़ीले बजार घट्दा हिजो मात्र लगानीकर्ताको खुद सम्पत्ति 4 अर्बले घटेको छ। हिजो समग्र बजार पुँजीकरण 18 खर्ब 15 अर्ब रुपियाँ कायम भएको छ। यसै विषयमा हामीले नेपाल इन्भेस्टर्स फोरमका महासचिव बच्चुराम रिमाललाई सोधेका छौं। सरकार गठन भएर चुनावी माहौलमा होमिरहँदा पनि शेयर बजारले अपेक्षित रूपमा किन बाटो समाउन नसकेको होला?
यो सरकार आउँदैमा अर्थात् सरकार अर्को सरकार हुँदैमा शेयर बजार तलमाथि हुने होइन, यसलाई चाहिँ धेरै जसो चाहिँ इकोनोमिक इन्डिकेटरहरू र बजारमा माग डिमान्ड एन्ड सप्लाईको हिसाबले चाहिँ यो तलमाथि हुने हुन्छ। र सरकार आउँदैमा चाहिँ शेयर बढ्ने र एउटा सरकार जाँदैमा शेयर घट्ने भन्ने जुन मान्छेको एउटा जनमानसमा सोचाइ छ त्यो सोचाइ नै गलत हो।
तर पनि राजनीतिक परिवर्तनहरू हुँदाखेरि चाहिँ यसले चाहिँ लगानीकर्ताको मनोविज्ञानमा असर पार्छ र यसले नै शेयर बजारमा उतार चढाव पनि ल्याउँछ भन्छ नि, एउटा यो पनि त एउटा कारण होला।
एउटा कारण चाहिँ के हो भने कुन सरकार चाहिँ यो पुँजी बजारप्रति सकारात्मक छ र कुन सरकारले चाहिँ पुँजी बजारप्रति चाहिँ उसको पोजिटिभ मोटिभेट छैन भन्ने कुरो हो लगानीकर्ताले आकलन गर्ने हो। जब नेपालमा यो जनआन्दोलनपछि सबै शक्तिहरू सबै राजनीतिक दलहरू नेपालको चाहिँ अबको विकास भनेको चाहिँ आर्थिक विकास हो भनेर एउटै एजेन्डामा उभिसकेपछि सरकारको तात्विक फेरबदलले मात्रै शेयर बजारलाई त्यति ठूलो असर गर्दैन र यसमा चाहिँ लिक्विडिटीको कुराहरू बैङ्कको चाहिँ नीति नियमहरू अनि राष्ट्र बैङ्कका चाहिँ ले गर्ने चाहिँ गाइडलाइन्सहरू धितोपत्र बोर्डले चाहिँ गर्ने चाहिँ निर्णयहरू बिमा समितिले गर्ने निर्णयहरू यी धेरै फ्याक्टरहरूले चाहिँ बजारलाई चाहिँ बढावा गर्न अथवा चाहिँ अलिकति चाहिँ टाइट गर्न चाहिँ सहयोग पुर्याएको हुन्छ र राजनीतिको पनि त्यसमा चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ। किनभने कुनै पनि यो अर्थव्यवस्था बुझेको अथवा चाहिँ पुँजी बजारप्रति चाहिँ पोजिटिभ सरकार चाहिँ सत्तामा आयो भने एउटा लगानीकर्ताको चाहिँ के आकाङ्क्षा हुन्छ भने अब यो सरकारले हामीलाई चाहिँ लगानीको लागि चाहिँ राम्रो वातावरण बनाइदिन्छ, त्यसले गर्दा हामीले किनेका कम्पनीहरू बढ्छ अनि हाम्रो चाहिँ फाइदा हुन्छ भनेर एउटा उत्साह उहाँहरूका चाहिँ पोजिटिभ मनोविज्ञान चाहिँ क्रिएट भएको हुन्छ। तर त्योभन्दा पनि अहिलेको हिसाबले बजार एउटा मेच्युरिटी भएर जुन रूपमा अगाडि बढेको छ लामो समयदेखि चाहिँ तलको धेरै तलबाट चाहिँ बिस्तारै चाहिँ यसले चाहिँ एउटा स्ट्यान्ड रूपमा परिपक्व भएर आएको छ र यसमा सरकारको परिवर्तनमा मान्छेले सोचाइराख्नु त ठिकै हो तर सोचाइभन्दा पनि बजार आफैमा एउटा गतिमा चल्ने भएको हुनाले सरकारको ठूलो सरकार परिवर्तनको भन्दा पनि लगानीकर्ताको मनोबलले चाहिँ काम गरेको हुन्छ।
यति बेला राजनीतिक परिवर्तनका कारण त्यत्रो शेयर बजारले आशातीत सुधार ल्याउन सकेको रहेन झरे ल। अहिलेकै अवस्थामा चाहिँ राजनीतिक कारण बाहेक के कारण शेयर बजार उकालो लाग्न नसकेको हो, के छ यहाँको मूल्याङ्कन?
शेयर बजार उकालो लाग्न नसक्नुको प्रमुख कारण भनेको यसमा सबैभन्दा ठूलो शेयर बजार भनेको पुँजी बजार हो, पैसाको मुद्राको व्यापार बजार हो र अहिले चाहिँ नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कले केही समय अगाडि यो बाफिया अथवा चाहिँ बैङ्क वित्तीय संस्थाहरूको लागि अत्याधिक पुँजी वृद्धिको लागि चाहिँ यो 2074 साल असार मसान्तको लागि चाहिँ डेडलाइन तोकेको थियो र त्यो पुँजी बजारको जति पनि स्किटहरू छन् जति पनि बैङ्क वित्तीय संस्थाको चाहिँ सेयरहरू छ त्यसको चाहिँ अन्तिम त्यो पुँजी चुक्ता पुँजी वृद्धि गर्नुपर्ने चाहिँ टाइम यही बेला परेको छ। सँगसँगै अहिले सेयर बजार नसक्नुमा महत्त्वपूर्ण कारण चाहिँ के एउटा के हो भने बिमा समितिले हालै मात्रै करिब 10 वटा चाहिँ जीवन बिमा कम्पनी र 4 वटा निर्जीवन बिमा कम्पनीको लागि चाहिँ लाइसेन्स चाहिँ स्वीकृति गरेको छ, कम्पनी स्थापनाको लागि चाहिँ स्वीकृति दिएको छ र त्यसको लागि प्रवर्तकहरूले करिब 70% चाहिँ पैसा चाहिँ यो असार मसान्तमा उहाँहरूले जम्मा गरिसक्नुपर्ने अवस्था छ। 10 वटा बिमा जीवन बिमा कम्पनीको 14 अरब र 4 वटा निर्जीवन बिमा कम्पनीको करिब 3 अरब गरेर 17 अरब पुँजी चाहिँ उहाँहरूले अहिले चाहिँ डिपोजिट गर्नुपर्ने छ। प्रमोटरको तर्फबाट राख्नको लागि के गर्नुहुन्छ भने धेरै अधिकांश चाहिँ यो बिमा समिति बिमा कम्पनीहरूको चाहिँ प्रवर्तकहरू शेयर बजारकै पिपलहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ एउटै सेयर नबेचिकन त्यहाँ पैसा जम्मा गर्न सक्नुहुन्न। त्यो अवस्थाले गर्दाखेरि बैङ्कहरूको चाहिँ सेयर बिक्री गरेर अहिले बिमा कम्पनीहरूमा चाहिँ लगानी बढ्दै गइरहेछ, त्यसले गर्दाखेरि पनि बजार चाहिँ माथि जान नसकेको प्रमुख कारण एउटा यो हो। र त्यस्तै अहिले मैले भनिसकेँ यो पुँजी चुक्ता पुँजी वृद्धिको चाहिँ अन्तिम घडी भनेको यही असार हो। यो असार मसान्तसम्ममा बैङ्कहरूले तोकिएको मापदण्ड अनुसारको चुक्ता पुँजी पुरा गर्न सकेनन् भने राष्ट्र बैङ्कको कारवाहीमा पर्ने डरले गर्दाखेरि जसरी पनि चुक्ता पुँजी वृद्धिको लागि अत्याधिक रूपमा हकपदहरू सेयरहरू बजारमा आइरहेको छ। त्यो हकपद सेयर भर्नको लागि एउटा चाहिँ आफ्नो भइराखेको सेयर नबेचिकन नयाँ हकपद सेयर भर्न सक्ने अवस्थामा लगानीकर्ताहरू छैनन्। त्यो कारणले गर्दाखेरि पनि अहिले बजार चाहिँ माथि जान नसकेको हो।
भनेपछि यति बेला हकप्रत सेयरहरू चाहिँ धेरै भए, मागको तुलनामा पूर्ति धेरै भएको कारण यसो भएको हो?
हो, पक्कै हो। अनि अर्को प्रमुख कारण चाहिँ मैले अहिले यहाँलाई भन्न छुटाएको छु र यसमा चाहिँ बजारमा चाहिँ बढ्ने घट्नेमा चाहिँ बैङ्कको ब्याज दरको पनि ठूलो रोल हुन्छ र अहिले चाहिँ तरलताको अभावको कारणले गर्दाखेरि बैङ्कहरूले पनि अत्याधिक रूपमा चाहिँ ब्याज वृद्धि गरिरहनु भएको छ र चरको ब्याज धेरै चाहिँ हकपद नयाँ चाहिँ कम्पनीहरू स्थापना आउनु र अनि हकपदमा नबिकेका सेयरहरू चाहिँ अक्सनमा त्यत्तिकै मात्रामा चाहिँ आउनु यी कारणले गर्दाखेरि अलिकति बजार चाहिँ अहिले बढ्न नसकेको अवस्था हो र यो असार मसान्तपछि स्वत रूपमा चाहिँ बजारले चाहिँ एउटा चाहिँ आफ्नो यो दुःखका दिनहरू पार गर्छ र अनि सरल रूपमा चाहिँ साउन भदौपछि चाहिँ अगाडि बढ्छ।
हकप्रत सेयर समेत बिक्री नहुँदाखेरि चाहिँ सेयरको लिलामी पनि भइरहेको छ। सेयरको लिलामी चाहिँ कसरी हुन्छ? मानिसहरू त बुझ्छन् भौतिक सम्पत्तिको मात्र यो लिलामी हुन्छ तर सेयर पनि लिलामी हुन्छ, कसरी हुन्छ यो चाहिँ बताइदिनुहोस् न, अलिकति यसमा केन्द्रित हो।
यहाँले एकदम ज्यादै महत्त्वपूर्ण क्वेसन गर्नुभयो। सेयरको लिलामी कसरी हुन्छ भन्नुहोला भने अहिले मैले भने पुँजी वृद्धिको नाममा अत्याधिक रूपमा एकको दुई तिन चार पाँच छ सात सम्बन्ध चाहिँ छ सात गुणासम्म चाहिँ हकप सेयर अथवा राइट कल चाहिँ गरिराखेको हुन्छ कम्पनीहरूले। जस्तो उदाहरणको लागि म यहाँलाई लिन सक्छु के छ भने कृषि विकास बैङ्कले आफ्नो किसान समक्ष यो बैङ्कको चाहिँ सेयर पुर्याउने हेतुले चाहिँ 2065-66 सालमा चाहिँ सबै किसानलाई चाहिँ सेयर वितरण गर्यो। सेयर वितरण गरिसके पश्चात गत साल चाहिँ यसले 50% चाहिँ सेयर वृद्धिको लागि चाहिँ हकप सेयर चाहिँ जारी गर्यो। त्यो हकप सेयर जारी गरेको ती किसान सम्बन्ध सर्वसाधारण लगानीकर्ता जोसँग सेयर थियो उनीहरू सबैले यसको सूचना प्राप्त गर्न सकेनन्। नसकेपछि उहाँहरूले त्यो सेयर हाल्नबाट वञ्चित हुनुभयो। डेड लाइनमा सेयर हाल्न नसकेपछि जतिले हाले उहाँहरूले त्यो सेयर पाउनुभयो, नहालेको सेयर चाहिँ टोटल नेपालभरिको त्यो कम्पनीको कलेक्सन गरेर अनि कम्पनीले त्यसलाई आफ्नो चुक्ता पुँजी पुर्याउनको लागि हकपतमा नपुगेको अथवा नहालेको सेयर कमी हुने बित्तिकै चुक्ता पुँजी चाहिँ नपुग्ने हुनाले उनीहरूले त्यो सेयर चाहिँ दोस्रो बजारमा आएर लिलामीको रूपमा निकाल्छ। जस्तो कृषि विकास ब्याङ्ककै कुरा गर्दाखेरि झन्नै 19 लाख किता चाहिँ सर्वसाधारणले त्यो आफ्नो हकपत सेयर चाहिँ हाल्न छुटाउनु भयो, उहाँले सूचना पाउनु भएन र पछि त्यो कम्पनीले एउटा चाहिँ मिनिमम रेट चाहिँ त्यसको 100 रुपियाँ नै हो पार भ्यालु, 100 रुपियाँभन्दा माथि बडाबडमा चाहिँ उनीहरूले चाहिँ अक्सनमा निकाल्यो। सेयर लिलामी निकाल्दाखेरि झन्नै 400, 425, 360 रुपियाँसम्ममा त्यो सेयर सबै उठाएर कम्पनीले करिब करिब 60-65 करोड रुपियाँ यो लिलामी सेयरबाट चाहिँ फाइदा लियो। र सेयर लिलामी भनेको अरू वस्तु जस्तो कुनै ब्याङ्कले चाहिँ घर जग्गाहरू अरू लिलामी गरे जस्तै यो लिलामी हो। तर यसमा चाहिँ के हुन्छ भने ऋण नतिरेर अर्काको पैसा नतिरेर त्यसरी जबरजस्ती होइन कि सूचनाको पहुँच नभएर लगानीकर्ताहरूले चाहिँ त्यो इन्फर्मेसन नपाएको कारणले उहाँहरूले आफ्नो हक हाल्नलाई छुटेर अनि कम्पनीले त्यसको चाहिँ बेनिफिट लिन्छ। यसरी चाहिँ लिलामी प्रक्रियाहरू सेयरको चल्छ।
समयमा सूचना नपुग्दा मात्रै यसरी हकप्रत सेयरलाई लिलामी गर्ने हुन्छ कि लिलामी गर्नका अरू पनि कारणहरू हुन्छन्?
यस्तो छ, अब एउटा चाहिँ प्रमुख कारण सूचना नै हो। दोस्रो कारण चाहिँ कतिपय चाहिँ अब बैङ्कबाट कर्जा लिएर कालो सूचीमा परेका अथवा विभिन्न कानुनले चाहिँ राइट अधिकार राइट हाल्नलाई उहाँहरूलाई अधिकारबाट वञ्चित गरेको अवस्था पनि हुन्छ। त्यस्तो अवस्थामा उहाँले आफ्नो हक सुरक्षित गरेर हाल्न सक्नुहुन्न र कतिपय अवस्थामा चाहिँ कम्पनीको सेयर छ तर आफूसँग हाल्ने पैसा पनि हुँदैन लगानीकर्तासँग। जस्तो प्रमोटर सेयरहरूमा लगानी हाल गर्नको लागि पैसा नभएको कारणले बाध्य भएर छोड्ने पनि हुन्छ। तर दोस्रो बजारमा आएको जुन सर्वसाधारण समूहको सेयरमा भने सितिमिति उहाँले छोड्नुहुन्न। धेरै प्रमुख कारण भने चाहिँ सूचनाको अभावले नै हो र जानकारी नपाएरै छुट्ने हो।
प्रमोटर सेयर चाहिँ कसरी जान्छ लिलामीमा?
प्रमोटर सेयरमा कसरी जान्छ भने जस्तो अब बजारमा 200 रुपियाँ भ्यालुको चाहिँ एउटा सर्वसाधारण सेयर सञ्चालन भइरहेछ, किनबेच भइरहेछ। प्रमोटरको रेट चाहिँ लगभग आधीभन्दा कम हुन्छ र कुनै व्यक्तिसँग मानौ 20,000 किता चाहिँ प्रमोटर सेयर थियो, उसले चाहिँ अब एकवटा एक हक गर्दाखेरि अर्को 20 लाख रुपियाँ हाल्नुपर्ने भयो, उहाँसित चाहिँ पैसाको अभाव भयो। अब उहाँले चाहिँ 100 रुपियाँ हो बजारमा पनि त्यो आधी मोलको सेयर हो, अब त्यति बराबर हालेर मैले के बेनिफिट पाउँछु, मसित पैसाको टाइट छ, मैले पैसा हाल्न सक्दिनँ भनेदेखि इन्टेन्सनली पनि उहाँहरूले चाहिँ त्यो छोडेको हुन्छ एउटा। दोस्रो कुरा चाहिँ कुनै समूह, कुनै ग्रुपहरू, कुनै व्यक्तिहरू त्यो कुनै पनि सेयर प्रमोटर होस् अथवा सर्वसाधारण सेयर हो हाल्नलाई कालो सूचीमा परेछ भने उहाँहरूले त्यो सेयर हक प्रसेयर हाल्न सक्नुहुन्न, नसकेपछि त्यो पनि अटोमेटिकली लिलामी आउँछ। प्रमोटर र पब्लिक भन्ने कुरो हुँदैन, दुई अवस्थामा चाहिँ यो हकप चाहिँ आउनु सम्भावना हुन्छ लिलामीमा।
लिलामी भइसकेपछि यसले चाहिँ समग्रमा सेयर बजारलाई कस्तो असर पार्छ?
हाम्रो दोस्रो बजारमा लिलामीले चाहिँ खासै असर पार्दैन, किनभने बजारमा मानौ कुनै कम्पनीको रेट जति चलिरहेको छ त्योभन्दा 10-20 रुपियाँ 20-50 रुपियाँ 2-5% कमै लिलामीमा टेन्डरमा चाहिँ साथीहरूले चाहिँ बिड गर्नुभएको हुन्छ र त्यो सेयर चाहिँ उहाँहरूले बजारमा दोस्रो बजारमा किन्नुभन्दा कममा पाइन्छ भनेर त्यहाँ चाहिँ धेरै साथीहरूले चाहिँ बिडमा चाहिँ भाग लिनुभएको हुन्छ र यसले बजारमा चाहिँ बढी सप्लाई गर्ने र कम सप्लाई गर्ने बजारले यसले तात्विक असर पार्ने भन्ने कुरो हुँदैन। के हुन्छ भने एकचोटि बिडमा लिएको अथवा टेन्डरमा पारिसकेको सेयर भोलि त्यहाँ माथि गयो भने उहाँले हातमा सेयर छ भने बेचेर चाहिँ आफ्नो चाहिँ कस्ट घटाउन सक्नुहुन्छ, होइन छैन भनेदेखि बजारमा चाहिँ 400 किनिएको सेयर बजारमा चलिरहेको सेयर चाहिँ 355-355 लिलामी पाउनु भने मैले सस्तोमा पाएँ भन्नुहुन्छ, उहाँले लिएर बस्नुहुन्छ। यो अक्सन सेयरले बजारमा चाहिँ लिक्विडिटीलाई चाहिँ सेकेन्डरी मार्केटमा अथवा दोस्रो बजारमा किनबेचको पैसा चाहिँ अक्सनपट्टि आकर्षित हुन्छ तर समग्र बजारको चाहिँ अरू इन्डिकेटरहरूलाई यसले फरक पार्दैन।
तर समग्र पुँजी बजारमा त सेयर सङ्ख्या त थपियो होइन, त्यसो भइसकेपछि चाहिँ माग र पूर्तिलाई यसले चाहिँ असर पार्ने भइसकेपछि त सेयरको भाउ घट्ने बढ्ने कुरामा यसले कुनै असर पार्दैन?
यस्तो हो, कुनै एउटा कम्पनीको 5 करोडको कम्पनीको अथवा 5 अरबको कम्पनीको 50% हकपत आयो भने त्यसको 2.5 करोड किता अथवा 2.5 अरबको आउँछ भने त्यो पहिले नै त्यसको कन्फर्मेसन भइसकेको हुन्छ। त्यही 2.5 अरबभित्रको नबिकेको अर्थात् बिक्रीमा छुट भएको सेयर अक्सन आउने हो र यसले बजारमा चाहिँ एउटा के चाहिँ अलिकति असर पार्छ भने हामीले भोलि टेन्डरमा हाल्दा अथवा अक्सन मार्केटमा जाँदाखेरि बजारमा 20 रुपियाँ तल पाइन्छ भनेदेखि अहिले बजारमा किन 20 रुपियाँ माथि किन्ने एउटा मान्छेको एउटा मेन्टाली चाहिँ त्यतापट्टि कन्भर्ट हुन्छ। यसले चाहिँ थोरै चाहिँ बजारलाई त्यतापट्टि चाहिँ डोर्याएको हुन्छ तर समग्र बजारलाई नै अक्सनको कारणले चाहिँ होइन। तर अक्सनमा चाहिँ के हुन्छ भने दोस्रो बजारमा लगाउने पैसा पिपुलहरूले त्यही कम्पनी चाहिँ किन उता किने र ब्रोकरको कमिसन तिर्न पऱ्यो, यता अक्सनमा लिँदाखेरि कमिसन पर्दैन अनि बजारमा चलेको भाउभन्दा 20-50 रुपियाँ चाहिँ तल पाइन्छ। त्यो हिसाबले चाहिँ बजारप्रति चाहिँ भन्दा अक्सन बजारप्रति चाहिँ लगानीकर्ताहरू आकर्षित हुन्छन्, यसले बजारमा ठूलो परिवर्तन चाहिँ ल्याउँदैन।
अब लगानीकर्ताको दृष्टिकोणबाट कुराकानी गरौँ, कुनै लगानीकर्ताले अहिलेको लिलामी किन्न जायो सेयर बजारबाट भनेदेखि उनीहरू कसरी प्रवेश गर्न सक्छन्?
यस्तो अहिले चाहिँ के छ भने धेरै कम्पनीको तपाईँले यस्तो टाइममा चाहिँ हामी अहिले कुराकानीमा छौँ कि करिब करिब 15-16 कम्पनीको लिलामी आइरहेको छ आज भोलिदेखि, भोलिको दिनै प्रभु इन्सुरेन्स कम्पनीको आइरहेको छ, त्यस्तै बङ्गलादेश ब्याङ्कको आजकै सूचनामा झन्नै 10 लाख किता चाहिँ लिलामी आएको छ, गरिमा विकास ब्याङ्कको आएछ, एनआइसी एसियाको आएको छ, सिटिजन ब्याङ्कको आएछ, डिब्रोस लघुवित्तको आएछ, थुप्रै कम्पनीहरूको अहिले लिलामा आइरहेको छ। र अब नयाँ लगानीकर्ताहरूलाई चाहिँ हामी के एउटा चाहिँ सुझाव दिन्छौँ, एउटा उहाँहरूलाई चाहिँ इन्फर्मेसन सेयरिङ गर्छौँ भने सकभर एकदमै नयाँ लगानीकर्ता हुनुहुन्छ भने कम्पनी राम्रो छान्नुहोस्, यो लिलामी आएको पनि राम्रो नराम्रो नभनिकन सबै कम्पनी आएको छन्, बजारभन्दा 7-8% 5-7% कममा आफ्नो क्षमता अनुसार 100, 200, 500 उसको नम्स अनुसार चाहिँ त्यहाँ भाग लिनुहोस्। जुन कि बजारमा सेकेन्डरी बजार र यो लिलामी बजार भनेमा खासै धेरै ठुलो फरक छैन, 2-5% मात्रै फरक हुन्छ र नयाँ लगानीकर्तालाई त हामी चाहिँ यो एफपिओ र पहिलो प्राथमिक बजारमै हामी चाहिँ उहाँहरूलाई चाहिँ प्रायोरिटी दिन्छौँ ताकि बजार भनेको के हो, सेयर बजार भनेको के हो, कारोबार कसरी गर्ने भन्ने बुझ्नको लागि यो पहिलो प्राथमिक निष्कासनमा प्रवेश गरेपछि उहाँहरू सबै बुझ्ने मौका पाउनुहुन्छ अनि त्यो बुझिसकेपछि बिस्तारै सेकेन्डरीमा प्रवेश गर्ने हो। र अब उहाँहरूलाई अहिले चाहिँ के छ भने बजार पनि असाध्यै घटेको छ, एउटा आधारभूत तहमा चाहिँ सेयरको भाउ आइसकेको हुनाले र अत्याधिक रूपमा चाहिँ लिलामीका सेयरहरू बजारमा आइरहेको हुनाले अहिले असारमा लगानी गर्नेले साउन भदौ असोजमा यसको प्रतिफल खाने चाहिँ समय हुन्छ, छोटो समयमा प्रतिफल खानको लागि यो लिलामीमा चाहिँ सहभागी हुँदाखेरि सबै लगानीकर्ताहरूले केही न केही कमाउने हुन्छ। र उहाँहरूलाई मेरो एउटा सुझाव के छ भने धेरै कम्पनीको लिलामी आइरहेको छ त्यसमा पनि अलिकति राम्रो भन्नाले कस्तो भने ग्रुप कुन ग्रुपले चाहिँ त्यसलाई डाइभर्ट गरेको छ, त्यसले चाहिँ वार्षिक प्रतिफल कति दिएको छ, प्रति सेयर चाहिँ आम्दानी कति छ, पी रेसियो कति छ, यी 4-5 इन्डिकेटरलाई ख्याल गरेर अहिले लिलामीमा चाहिँ सेयर किन्नुभयो भने उहाँहरूलाई एक वर्ष डेढ वर्षमा यसबाट राम्रो प्रतिफल हुन्छ र 10-15% को प्रतिफल खानलाई चाहिँ यो बजार घटेको बेलामा प्रवेश गर्नुभयो भने अलिकति बढ्ने बित्तिकै त्यो लिन सकिन्छ र सबै लगानीकर्ता साथीहरूलाई चाहिँ सकभर आफ्नो राइट सेयर नछुटाउनुहोस्। हरेक दिन चाहिँ यो आर्थिक पत्रिकाहरू अथवा आर्थिक सूचनाहरूसँग चाहिँ नजिक भएर चाहिँ ख्याल गर्नुहोस् र कुनै अरूले छुटाएको चाहिँ हक पसेर छुटाएर चाहिँ अक्सनमा भाग लिनुहुन्छ भने पनि बजारमा चलेको रेटभन्दा माथि गएर राम्रो कम्पनी छ भने धेरै नहाल्नुहोस्। बजारमा किनभने सस्ता सस्ता सेयर आइरहेको अवस्थामा माथि गएर हालियो भनेदेखि कहिले पनि तपाईँको सामु आउँदैन, झन् डुबिन्छ। त्यसले गर्दाखेरि बजारको सबै मापदण्ड इन्डिकेटरहरू ख्याल गरेर अलिक कममा 10%, 8%, 15% को हेरेर कम्पनी हेरेर सहभागी हुनुहोस्। यसले तपाईँले दीर्घकालीन चाहिँ फाइदा दिन्छ।
यति धेरै सेयर संख्या लिलामी हुने भएपछि सबै सेयर उठाउँछन् त?
लिलामीको सेयर उठ्छ, किनभने लिलामीको सेयरमा पनि बजारभन्दा अलिक केही कम रेटमा पाउने भएको हुनाले धेरै मान्छेको आकर्षण अहिले त्यतातिर गएको छ। किनभने जस्तो बजारमा कुनै कम्पनीको 2 लाख, 3 लाख किता चाहिँ सेयर उठाउनु पऱ्यो भने त्यो बजारमा चाहिँ सप्लाई कम भएर बजार अत्याधिक रूपमा चाहिँ माथि आकाइसिएर जान्छ। तर लिलामीमा चाहिँ त्यो ऊ गुन्जास हुँदैन, किनभने कुनै मान्छेहरूलाई अथवा कुनै संस्थालाई ठुलो क्वान्टिटीको सेयर चाहियो भने जस्तो अहिले बङ्गलादेशकै कुरा गरौँ, 9,88,000 किता सेयर चाहिँ अहिले सप्लाईमै आएको छ, बजारमा 400 पेरिभेरी छ। एउटा चाहिँ प्राइसलाई आफूले अध्ययन गरेर 2 लाख किता, 3 लाख किता म उठ्छु उठाउँछु अथवा मलाई चाहिँ यसको चाहिँ आवश्यकता छ भनी कुनै व्यक्तिले कुनै संस्थाले महसुस गर्नुभयो भने उहाँले चाहेको क्वान्टिटीमा त्यो सेयर चाहिँ सहजै प्राप्त गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि बजारमा अहिले लिलामीमा उहाँहरू जाँदाखेरि बजारको भावले ख्याल गर्ने, बजारको चाहिँ डाउन टेन्डेन्सीमा कहाँसम्म जान्छ त्यसलाई विचार गर्ने, त्यसका चाहिँ इन्डिकेटरहरू हेर्ने, त्यो गरेर चाहिँ उहाँले अहिले लिनुहोस्। बजारको भाउभन्दा घटाएर लिनुहोस्, हुन त धेरै घटाएर पनि त्यो सेयर पाइँदैन, किनभने सबैलाई
यही प्रसङ्ग निकाल्नुभयो, कति बेला चाहिँ सेयर त्यो लिलामी सेयर नपाउने सम्भावना हुन्छ?
यस्तो बजारमा जुन सोच चलेको भन्दा अत्याधिक धेरै तल गयो भने लिलामी पाइँदैन। जस्तो 10 लाख किताको लागि मानौँ 50 लाख किताको चाहिँ त्यहाँ टेन्डर पऱ्यो भने धेरैभन्दा धेरै बिड गर्नेलाई दिँदै गएर कट प्राइस अन्तिम मूल्यसम्म जसले भेटाउँछ उसले मात्र प्राप्त गर्ने भएको हुनाले यसमा पनि बजारको चाहिँ धेरै सूचनाहरू र बजारको चाहिँ यसका इन्डिकेटरहरू चाहिँ मान्छेले ख्याल गर्नुपर्छ। बजारको चाहिँ अहिले चलिरहेको रेटभन्दा 20-50-100 त्यो कम्पनीको स्थिति हेरेर त्यो हिसाबले चाहिँ बिड गर्नुभयो भनेदेखि सेयर प्राप्त गर्नु सक्नुहुन्छ। र धेरै तल गएर चाहिँ पाउँछु भन्ने सोच बनाउनु भएको छ भने त्यो पनि पाउनु गाह्रो हुन्छ र बजारभन्दा माथि गएर त लिनु हुँदै हुँदैन। यसमा चाहिँ किनभने आफ्नो खुट्टामा बन्जोर आफैले हाल्ने काम हुन्छ। बजारमा कतिपय अवस्थामा चाहिँ लिलामी के पनि देखेको छ भने बजारभन्दा 5%, 7%, 10% माथि गएर पनि यो लिलामीको सेयर किनेको भेटिन्छ, तर त्यसो गर्नु चाहिँ मूर्खता हुन्छ। त्यसर्थ बजारको चाहिँ अहिले चलन चल्तीमा चलेको रेटभन्दा 5-7% र 10% त्यो कम्पनीको स्थिति हेरेर आफ्नो चाहेको क्वान्टिटी यहाँहरूले बिड गर्नुभयो भने त्यो प्राप्त गर्न सक्नुहुन्छ, त्यो चाहिँ हाम्रो जित हुन्छ।
चल्तीको रेटभन्दा पनि बढीमा हाल्छन् त्यसरी घटाघटमा पनि
कहिलेकाहीँ हालेको पाइन्छ, अब त्यो उहाँहरूको के इन्टेन्सन हो थाहा छैन। बजारमा चाहिँ कुनै जस्तो राम्रो कम्पनीको सेयर 2500-2600 चलिरहेको कम्पनीको थोरै किता सप्लाई आयो भने त्यो कम्पनीको सेयर त भोलि पाइँदैन भनेर अनि मान्छेले चाहिँ थोरै किता छ भने त्यसलाई अलिकति बढीमा पनि लिएर त्यो बजारको भाउभन्दा बढी किन्ने प्रचलन पनि छ। तर आजको दिनमा आज असारको चाहिँ 5-7 गते, 10 गतेदेखि यो 20-25 गतेसम्म आउने जुन लिलामी सेयरहरू छन् यसमा चाहिँ बजारभन्दा माथि जानु पनि हुँदैन र जानु पनि ठिक लाग्दैन। बजारमा चाहिँ जुन अत्याधिक क्वान्टिटीमा आइरहेको छ बजारभन्दा मलाई लाग्छ 10%, 15%, 12%को हाराहारी तल नै यो सेयरहरू प्राप्त गर्न सकिन्छ।
अन्त्यमा के भन्नुहुन्छ जो चाहिँ यो कार्यक्रम सुनिरहनु भएको छ सेयरसँग सम्बन्धित, पछिल्लो समयमा महिलाहरूको आकर्षण पनि अलिकति बढेको छ यस क्षेत्रमा?
हो, अहिले चाहिँ हामी त यो सेयर बजारमा धेरै लामो समयदेखि आबद्ध भएर आएका छौँ र पछिल्लो 2 वर्ष यता आएर अत्तै हाम्रो दिदीबहिनीहरूको चाहिँ बाहुल्यता सेयर बजारमा चाहिँ अहिले बढ्दो छ। उहाँहरू आउनु भने बजारको प्रति चाहिँ एकदमै राम्रो सकारात्मक पनि हो। जसरी उहाँको श्रीमानले अथवा चाहिँ दाईले भाइले घरमा बसेर अथवा अरू एउटा चाहिँ पेसा गरेर चाहिँ आय आर्जन गरिरहनु भएको छ, महिलाहरू घरको चुलो चौकोमा मात्रै सीमित हुनुपर्ने अवस्था थियो भने अहिले चाहिँ म घरमा बसेर मेरो घरको चाहिँ बिहान बेलुकाको काम सिद्ध्याएर मैले चाहिँ किन काम नगर्ने, मैले चाहिँ किन यो सेयर बजारप्रति चाहिँ मैले 2 पैसा नकमाउने भन्ने उहाँहरूको जोस जाँगरले आउनु भएको छ। यसले गर्दा एउटा बजारप्रतिको चाहिँ धेरै राम्रो पोजिटिभ भावना हो भने उहाँहरूले चाहिँ मलाई लाग्छ यो 2-3 वर्षको बिचमा राम्रै आय आर्जन पनि गर्नुभएको छ र एउटा महिलाहरू दिदीबहिनीहरूमा चाहिँ एउटा चाहिँ के चाहिँ कमजोर देखिन्छ भने बजार अलिकति बढ्यो भने चाहिँ ठिकै छ, अलिकति घट्दा चाहिँ बढी आत्तिने अथवा घर सल्लाह नगरिकन आएर चाहिँ किनबेच गर्नुभएको हो कि त्यस्तो कहिलेकाहीँ फिलिङ पनि हुन्छ। त्यस कारण उहाँहरू महिला दिदीबहिनी र सबैलाई म एउटा के अनुरोध गर्छु भने बजारमा छिट्टै कमाउँछु भनेर प्रयास नगर्नुहोस्। बजारमा लगानी गरिसकेपछि टाइम लाग्छ, धैर्यता गर्नुपर्छ र अलिकति घट्दैमा आत्तिएर नबेच्नुहोस्। र मलाई एउटा चाहिँ आजको दिनको 1550 फेरि इन्डेक्स भएको दिनको अहिले हामीले कुराकानी गरिरहेका छौँ, आजको दिनमा तपाईँहरूले राम्रो कम्पनी छनौट गरेर लगानी गर्नुभयो भने 2 महिना 3 महिनादेखि 6 महिना 1 वर्षसम्ममा हामीले बैङ्कमा कुनै पैसा राखेर 10-12% चाहिँ फिक्स डिपोजिटबाट चाहिँ आय आर्जन हुन्छ भने त्यसको 2 गुणा 3 गुणा अथवा 25-30% चाहिँ जुनसुकै स्किममा पनि राम्रो कम्पनीहरूमा चाहिँ लिन सक्ने अवस्था छ। त्यसकारण जुन एउटा महिला दिदीबहिनीहरूको चाहिँ शेयर बजारप्रति आकर्षण बढेको छ, यसले चाहिँ समग्र यो बजारको चाहिँ अब भोलि विकासको लागि पनि एउटा कोसे ढुङ्गा साबित हुन्छ।
भनेपछि होल्ड चाहिँ गरेर राख्न सक्नु पर्यो, यसरी भाव घट्ने बित्तिकै बेचिहाल्न चाहिँ मिलेन।
शेयर बजारको नेचर भनेको दुई किसिमको हुन्छ, एउटा चाहिँ इन्भेस्ट हो, एउटा चाहिँ ट्रेड हो। इन्भेस्ट भने चाहिँ एउटा लामो समयको लागि हो, एउटा चाहिँ ट्रेड भने चाहिँ अलिकति फाइदा हुने बित्तिकै बेच्ने हो। र बजारमा प्रवेश गर्दाखेरि चाहिँ के हुन्छ भने जब बजार अत्याधिक रूपमा बढेर मिडियाहरूले न्युजहरूले सबैतिर चाहिँ यसको चाहिँ सर्वश्रेष्ठ न्युज आएपछि ल यति अरबको काम भयो यति इन्डेक्स पुग्यो भन्ने हल्ला फिजिन्छ, अनि त्यो सिधा सादा दाजुभाइ दिदीबहिनीहरू जुन मान्छे चाहिँ यो शेयर बजारभन्दा बाहिरको मान्छेहरू हुन्छ उहाँहरू पनि यो बजारमा प्रवेश गर्नुहुन्छ, त्यो भने बिल्कुलै गलत टाइम हो, गलत रङ डिसिजन हो। जब यो बजार चाहिँ एकदम घटेर खिएर अब चाहिँ के हो भन्ने अवस्थामा पुगेको हुन्छ त्यतिखेर चाहिँ के हुन्छ भने यो बजार भने त केही पनि होइन रहेछ, शेयर बजारबाट चाहिँ हामीले केही पनि बेनिफिट लिन सक्दैनौँ, शेयर बजार लाइन मान्छे डुबे भनेर उहाँहरू हाँसेर कुनै ठाउँ बसिरहनु भएको हुन्छ। जस्ट बजार घटेको होइन प्रवेश गर्ने, अनि बजार राम्रोसँग बढेको अवस्थामा चाहिँ निस्किँदै जाने, त्यो गर्नुभयो भने बजारबाट कहिले पनि गुमाउनु पनि पर्दैन र धैर्यता चाहिँ चाहिन्छ। धैर्य गर्न सक्यो भने बजारबाट कहिले पनि भागेर जानुपर्ने अथवा गुमाएर जानुपर्ने अवस्था रहँदैन।
हुन्छ, हामीले आजको कार्यक्रममा कुराकानी गर्यौँ शेयर बजारले पछिल्लो समयमा आसतित बजार बढ्नु नसक्नुको कारण र यसभित्र पनि खास गरी शेयरको लिलामीका सन्दर्भमा नेपाल इन्भेस्टर्स फोरमका महासचिव बचुराम रिमालसँग कुराकानी गर्यौँ। यहाँलाई यो समय र विचारको लागि धेरै धेरै धन्यवाद।
यहाँको उज्यालो रेडियो नेपाललाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको रेडियो मार्फत चाहिँ एउटा केही कुराहरू जिज्ञासाहरू सर्वसाधारण लगानीकर्ता समक्ष पुर्याइदिने एउटा चाहिँ माध्यम बनाइदिनु भयो र पुनः यस्तो माध्यम चाहिँ फेरि पनि यहाँले चाहिँ जुटाइदिनुहोस् भन्ने आग्रहका साथ धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नेपाल इन्भेस्टर्स फोरमका महासचिव बचुराम रिमाल। शेयर बजार अपेक्षित रूपमा उकालो चढ्न नसक्नुका कारण तथा शेयर लिलामी हुने अवस्था र यसले पार्ने असरका विषयमा कुराकानी गर्दै हामीसँग शेयर बजारमा महिला लगानीकर्ताको आकर्षण किन, यसै विषयमा तयार पारिएको सामग्री बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी शेयर बजार अपेक्षित रूपमा उकालो चढ्न नसक्नुका कारण, शेयर लिलामी हुने अवस्था र यसले शेयर बजारमा पार्ने असर लगायतका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। अब कुरा गरौं शेयर बजारमा महिला आकर्षणको। शेयर बजारमा महिला लगानीकर्ता थपिने क्रम बढ्दो छ। कुनै समय 2-4 जनामा मात्र सीमित रहेका महिला लगानीकर्ता पछिल्लो समय झण्डै पुरूष लगानीकर्ताकै दाँजोमा पुगेका छन्। हामीले महिला शेयर लगानीकर्तालाई सोधेका छौं, तपाईँ शेयर बजारमा कसरी आउनुभयो?
म बिमला लोहनी, घर मेरो मानिस हो, यहाँ स्टक मार्केटमा यसो अलिक सानो इन्भेस्टमेन्ट गर्छु। किनबेच चाहिँ भइराखेको छ, तर अलिकति अब हामी सानो लगानी कर्ता भएकोमा चाहिँ अलिक होसियारसँग गर्छौँ। त्यसरी चाहिँ अब धेरै ठुलो हामी होइनौँ, सानो लगानीकर्ता हिसाबले चाहिँ यस्तो थियो। अब घरकै पैसाबाट त हामीले अब खासै त्यति गर्न त सकेनौँ। अलिकति हामीसँग पहिले पुरानो आइपिओ हाले सेयरहरू थियो, हामीले त्यसलाई बेच्यौँ, त्यो अलिकति त्यसबाट नाफा राम्रो आएको थियो। त्यो बेचिसकेपछि अनि हामीले चाहिँ त्यही पैसालाई फेरि हामीले यहाँ लगानी गर्यौँ, लगानी गर्दै गयो। एकदमै सानो स्केलबाटै सुरु गऱ्यौँ भनौँ, र अहिले अलिकति अब सानो लगानी गर्दा नाफा पनि सानै हिसाबमा हुन्छ, तर हामीले जे गर्यो दुई तिनवटा कम्पनीको बेच्दाखेरि र अलिकति घरबाट ल्याएर हाल्दाखेरि त्यही 10-15 सुरु गऱ्यौँ, 15 लाख जस्तोबाट सुरु गऱ्यो। अहिले हामी त्यही 30-35 आफ्नो पोर्टफोलियो बढाउन सक्छौँ सकेका छौँ। म बाई प्रोफेसन चाहिँ 10-12-13 क्याम्पसमा पढाएँ मैले, त्यसपछि मैले छोडेँ त्यो जबमा, मलाई त्यति सेटिस्फ्याक्सन भएन। छोडेपछि म 1 जस्तो अब घरमै पनि बसेँ, त्यसपछि अनि अब बस्न मन नलागेपछि अब मैले के गर्ने त, केही त गर्नु पऱ्यो भन्ने चाहिँ सोच राखेँ। अन्त अलिकति आइपिएसहरू हालिराखेको पहिलेदेखि बानी, सेकेन्डरी मार्केटको बारे के पनि थाहा थिएन, आइपिओ हालिरहेको बानी, मसँग यो छ यसलाई नै यसै बाटै मैले केही गर्न सक्छु कि हेरौँ न एकचोटि मार्केटमा। मैले 1 मैले तालिम लिएपछि अनि यहाँ मार्केटमा प्रवेश गरेँ। तालिममै मैले के देखेँ भने धेरै कुरा मैले जानिसकेको कुरा परे, होइन अब धेरै कुरा चाहिँ त्यहाँ तालिमबाट मैले खासै केही त त्यस्तो लिन त सकिनँ, मैले जानिसकेको कुरा नै गरेँ। बरु मैले मार्केटमा आएर जब कारोबार गर्न थालेँ नि त्यसबेला मैले सिक्न थालेँ कि, यहीँ आएर केही कुराहरू भोग्दै जान थालेँ र सिक्दै पनि गएँ कि यसरी गर्नुपर्ने छ, अझै पनि सिक्दैछु भनौँ न त्यसरी। हामी आउँदा त अब महिलाको सङ्ख्या अलिक न्यूनै थियो है, अब जस्तो आइपिएमै त कति न्यून हुन्थ्यो पहिला पहिला, म 50-52-53 हाल्दा कहिले काहीँ त लाइनमा म मात्र जस्तो पनि हुन्थेँ कि, लाज पनि लाग्थ्यो मलाई है, अनि त्यस्तो छेउमा ऊ त्यहाँ छेउमा। अब अहिले त एकदमै महिलाहरू निकै अगाडि आइसके कि महिला, तर ठिक छ आफूसँग 2-4 छ भनेपछि आएर आफूले यहाँ गर्न सकिन्छ भने कसैमा डिपेन्डेन्सी पनि भएन। सानो लगानीबाट सुरु गर्दा पनि जस्तो आइपिओ जस्तोबाट लगानी सुरु गरेर यहाँ ल्याएर सेकेन्डरी मार्केटमा बेच्दा पनि नाफै हुन्छ, 2-4 लागि चाहिँ उनीहरू चाहिँ इन्डिपेन्डेन्ट हुन्छन् होइन, बिस्तारै सिक्दै पनि जान्छ। र ठुलो लगानीकर्ताको लागि त ठुलै कुरो भइहाल्यो, त्यसो गर्दा के खास केही छैन, उनीहरूलाई अरू सपोर्टेबल पनि हुन्छ होइन, तर सानो लगानीकर्तामा पनि महिलाहरूलाई चाहिँ आएर गर्दा चाहिँ यहाँ हुने नै छ।
अम्बिका सुवेदी घर, अब मेरो त झापा हो बस्न चाहिँ यहाँ म घटेको बस्छु, म 4-5 भयो, त्यसभन्दा अगाडि दिउँसो केही गर्दिनँ थिएँ, घरमै बस्थेँ होइन, भनौँ न घरको काम गर्थेँ त्यति हो, समय बिताउन गाह्रो हुन्थ्यो। अहिले यहाँ आउन थालेपछि चाहिँ घर बस्न अल्छी लाग्छ भनौँ न, यहीँ आउनु जस्तो हुन्छ, अब 1-2 लगानी गर्दा केही हुन्छ जस्तै लाग्छ मलाई चाहिँ, अब राम्रै छ, अब घरमा बसिरहनु भन्दा केही कुराहरू सिकिन्छ, जानिन्छ, बुझिन्छ होइन, आइडिया हुन्छ, त्यही हो। होइन मलाई त मेरो श्रीमाले जाऊ नि भन्नुहुन्थ्यो, म एक्लै भएँ कसरी आउने होला भनेर लाज लाग्थ्यो क्या, पहिला अल्छी लाग्थ्यो, लाज लाग्थ्यो, यहाँ आएपछि त सबै साथीभाइ हुँदो रहेछ हिँडेर होइन, अनि पहिला पहिला त अलिअलि आइपिओहरू त भर्थेँ होइन भर्न चाहिँ, अनि जान्दाथेँ पनि अलिअलि भनौँ न सेयर सम्बन्धी, अनि अहिले चाहिँ जे होस् राम्रै छ भनौँ न, लगानी गरेर होल्ड गर्न सक्दा चाहिँ राम्रै हुन्छ। अब मैले कमर्सै पढाएको थिएँ, अलिअलि थाहा थियो सेयर सम्बन्धी, अब त्यस्तो पढिनँ मैले क्लास लिनँ, सुरु आउन त म यो बजार घटेकै बेला आइपुगेको, 1218 थियो नेप्से होइन, तर डर लाग्यो क्या मलाई, बजार अझै घट्छ कि जस्तो लगानी गर्न डर लाग्यो, त्यति बेला जे होस् मैले 10 लगानी गरे भए मेरो 20 हुन्थ्यो जस्तो अहिले लाग्छ मलाई होइन, अब त्यति बेला चाहिँ डर लाग्यो, सबैले घट्छ 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 भन्नुभयो, आफ्नो अरूलाई सोध्नुभन्दा आफ्नो विचार पुर्याएर किन्न नै राम्रो जस्तो लाग्छ मलाई। टाइम त एकदम टाइममा गरे हो होइन, अब नेप्से घटेको बेला गरे टाइममै गरे हो, तर किन्न डराइयो होइन, डराइयो।
मेरो नाम लक्ष्मी पराजुली, म सेयर मार्केटमा अहिले संलग्न भएको चाहिँ 3.5 जति भयो, म त्योभन्दा अगाडि स्कुलमा पढाउँथेँ, 8-10 जति स्कुलमा पढाएँ, त्यसपछि अब सानो उद्यम घरमै गरेका थिएँ, तर मेन पावरको कमी र नेपालमा उद्योगको अवस्था चाहिँ अलिक गाह्रै रहेछ। उद्यम त मैले यो नुडल्स बनाउने लागेको थिएँ, घरमै हो, घरेलु उद्योग हो नुडल्स, अरू मेन पावर मसँग संलग्न घरबाट त्यति सहयोग गर्ने मेन पावर भएन, उद्यममा त अलिकति एक्लैलाई गाह्रो पर्ने रहेछ, त्यो हिसाबमा चाहिँ मैले 3 जति उद्योगतिर गरेँ, 8-10 टिचिङ गरेँ, त्यसपछि अलिकति पैसाको जो भएपछि चाहिँ यता सेयर मार्केटतिर पनि हुँदो रहेछ कि भनेर आएको, आशावादी नै लागेर लागिरहेको छु अहिलेसम्म। प्रतिफल त ठिकै छ, अब त बाहिर हल्ला गरे जस्तै त हामीले त्यति निकाल्न सकिरहेको छैनौँ साना लगानीकर्ताको रूपमा होइन, तर पनि नराम्रो भन्न चाहिँ मिल्दैन, म सन्तुष्ट नै छु। हामी आउँदाकै अवस्थामा 3.5-4 अवधि अगाडि महिलाको सङ्ख्या, मैले पनि साथी खोज्न पर्ने अवस्था थियो, महिला एक किसिमले महिला साथीले अलिकति महिला पनि खोज्छ, अनि त्यस्तो अवस्थाको बिचमा हामी आयौँ, अब लाग्दै गयौँ र हाम्रै आधारमा यहीँ पनि कति साथीहरू थपिँदै जानुभयो। अब कस्तो भन्दा महिलाको लागि स्पेसल्ली 2-3 पक्षबाटै यो राम्रो पनि छ कि, कस्तो भन्दा टाइमिङ पनि 11 अझ पहिला त 12 थियो, 12-3 समय थियो, त्यो भनेको गृहिणीको लागि लगभग बच्चा पुर्याउने घरमा एक किसिमको पढेर पनि कुनै रोजगारी नभएको अवस्थामा एक्लै कुनै उद्यम नगर्ने जागिर श्रीमानहरू भएको मान्छेहरूलाई एकल तरिकाले अलिकति पैसा पुँजी ल्याएर थोरै यहाँ लगानी गर्दाखेरि प्रतिफल आइरहेको अवस्था त्यति हाई रेटमा नभएको अवस्थामा रिटर्न राम्रै आउने कम्पनीहरूबाट नराम्रो अवस्था थिएन त्यो हिसाबले पनि महिलाको लागि त अहिले पनि त्यो हिसाबमा टाइम फुल टाइम भनेको चार घन्टा त्यो चार घन्टा पनि कस्तो टाइम पर्छ भन्दा अब कतिपय बाहिर जागिरमा जाँदा रातै बस्नु रातैसम्म ब्याङ्कहरूतिर कता जाँदाखेरि 7-8 बजेसम्मै व्यस्त हुनुपर्ने अब सरकारी नोकरीहरूतिर जाँदा पनि त्यो नभ्याउनेहरूलाई समेत समेट्नलाई र सानो पुँजीबाट पनि सुरु गर्न सकिने भएको हुनाले महिलाको लागि उपयुक्त नै हो र कतिपय पुँजी सरसल्लाहमा घरेलु सरसल्लाहमा ल श्रीमान एकातिर इङ्गेज हुनुहुन्छ भने श्रीमतीहरूलाई ल तिमी जाऊ किनिदेऊ भनेर पनि यहाँ पठाउनु भएको छ कतिजनाले अब तिमी जाऊ यो सेयर किन अब हामी यो किनौँ भनेर सल्लाह गरेरै पनि लगानी गर्ने पारिवारिक सल्लाहमा पनि यहाँ सेयर मार्केटमा श्रीमती आउने श्रीमानहरू जागिरमा जाने पनि देखिया छु मैले धेरै अहिले त हाम्रो यहाँ हेर्दाखेरि त आधाभन्दा बढी भागै महिलाले ओगटेको देखिन्छ वात्तै बढेको छ आकर्षण त महिलाहरूको आकर्षण त 3-4 वर्ष अगाडिको भन्दा अहिले त वात्तै नै बढ्यो
महिला सेयर लगानीकर्ताको कुरासँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु त्यति बेलासम्मका लागि प्राविधिक साथी सुरेश महर्जनसँगै पिटी लोप्चन पनि बिदा हुन्छु नमस्कार